بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پر. ناظرین، السلام علیکم. میں علی عباس رضوی پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں. فرزند رسول حضرت امام علی نقی علیہ الصلاۃ والسلام کا آج یوم شہادت ہے. اس غمناک موقع پر آپ سب کی خدمت میں تعزیت پیش کرتے ہیں. ہمارے آج کے پروگرام کا موضوع ہے مصر کی صورتحال. اس موضوع پر گفتگو ہوگی معزز مہمانوں سے، مگر مختصر سے وقفے کے بعد. جناظرین، آپ کو یاد ہوگا کہ 25 جنوری 2011 کو مصری عوام نے مدتوں، بلکہ یوں کہا جائے کہ عشروں پر محیط آمریت اور ڈکٹیٹرشپ کے خاتمے کے لیے جس انقلابی تحریک کا آغاز کیا تھا، وہ چند ہی ہفتے میں کامیابی سے ہمکنار ہوئی اور فروری کی 10 یا 11 تاریخ کو یہ انقلابی تحریک پوری طرح سے کامیاب ہوئی. اور حسنی مبارک جو 3 عشرے ایک عرصے پر محیط ڈکٹیٹرشپ اور آمرانہ طرز حکومت اپنائے ہوا تھا، وہ بالآخر اقتدار چھوڑنے پر مجبور ہوا. اس کے بعد یہ سلسلہ جاری رہا اور نتیجے میں مصری عوام نے اپنی تقدیر کا فیصلہ خود کیا اور پہلی بار ایک منتخب صدر کو جمہوری طریقے سے منتخب کیا. لیکن شاید امریکہ اور اس کے اتحادیوں اور مصری عوام کے دشمنوں کو مصری عوام کا یہ فیصلہ پسند نہ آیا اور ان کے حلق سے نیچے نہ اترا. چنانچہ مختلف سازشوں، ہیلوں اور بہانوں سے گزشتہ برس 3 جولائی کو مصر کے عوام کے منتخب صدر محمد مرسی کا تختہ فوج کے ذریعے الٹ دیا گیا. اور جیسے ہی یہ تختہ الٹا گیا، سعودی عرب، متحدہ عرب امارات، کویت اور بعض دیگر حکومتوں نے اس کا والہانہ طریقے سے استقبال اور خیر مقدم کیا. اور اس کے بعد سے مصری عوام ایسا لگتا ہے کہ ایک بار پھر دور آمرانہ میں چلے گئے ہیں، اور وہی دور جیسا کہ حسنی مبارک کے زمانے کا دور تھا، ایک بار پھر مصر کی فضا پر حکم فرما ہو گیا. چنانچہ آج سے مصر کے صدارتی الیکشن کی انتخابی مہم شروع ہوئی ہے، اور اس میں 2 امیدوار میدان میں ہیں. ایک وہ جنہوں نے محمد مرسی کا تختہ الٹا تھا، یعنی سابق وزیر دفاع عبدالفتاح السیسی، اور دوسرے ایک لبرل امیدوار حمدین صباحی. اور حمدین صباحی نے آج ہی اپنے ایک بیان میں کہا ہے کہ مصر کی موجودہ صورتحال ایسی ہی ہے جیسے کہ حسنی مبارک کے دور میں تھی، یعنی گھٹن، ڈکٹیٹرشپ اور آمرانہ طرز حکومت کی ہی صورتحال ہے. بہرحال ایک ایسے وقت جب مصر میں صدارتی الیکشن کا بگل بج چکا ہے اور آج سے انتخابی مہم کا بھی آغاز ہو چکا ہے، تو مصر کے سیاسی منظر نامے میں ایک ایسی اہم سیاسی جماعت الیکشن کے تعلق سے نہیں ہے جو اس سے پہلے اقتدار میں تھی اور جس کا نمائندہ ملک کا صدر تھا، یعنی اخوان المسلمین. نہ صرف یہ کہ وہ الیکشن کے میدان میں نہیں، بلکہ مصر کی موجودہ حکومت کے زیر سایہ وہاں کی عدالتی مشینری نے موجودہ صورتحال میں اخوان المسلمین اور اس کی سیاسی ونگ، یعنی جو عدالت اور انصاف پارٹی ہے، اس کو میدان سے غائب کر دیا اور کلعدم قرار دے دیا اور اس کی سیاسی سرگرمیوں پر پابندی لگا دی. تو ایسے میں بہت سارے سوالات اٹھ رہے ہیں کہ جب سینکڑوں کی تعداد میں اخوان المسلمین کے رہنماؤں کو سزائے موت یا عمر قید کی سزا سنائی جا چکی ہے اور اخوان المسلمین اور اس کے سیاسی بازو کو سیاسی منظرنامے سے غائب کرنے کی کوشش کی جا رہی ہے، تو یہ جو الیکشن صدارتی 26 اور 27 مئی کو ہو رہا ہے، اس کی کیا قانونی اور اخلاقی حیثیت رہ جائے گی؟ یہ وہ صورتحال ہے جس کا ہم جائزہ لینے کی کوشش کریں گے اپنے آج کے اس پروگرام میں، اور اس کے لیے ہم نے معزز مہمانوں کو دعوت دی ہے. مگر ہمارے ساتھیوں نے اس سلسلے میں ایک رپورٹ تیار کی ہے، پہلے اسے دیکھتے ہیں، پھر آپ کی خدمت میں اور اپنے مہمانوں کی خدمت میں حاضر ہوں گے.
مصر میں فوج کی حمایت یافتہ عبوری حکومت کے خلاف مظاہروں میں ایک بار پھر شدت پیدا ہو گئی ہے، اور جمعے کے روز دارالحکومت قاہرہ سمیت کئی شہروں میں لوگوں نے زبردست مظاہرے کیے ہیں. اطلاعات کے مطابق قاہرہ اور اسکندریہ میں ہونے والے مظاہرے پرتشدد شکل اختیار کر گئے اور اب تک 11 افراد کے مارے جانے کی خبر ہے. فوج کی حمایت یافتہ عبوری حکومت کے خلاف مظاہروں میں شدت مصر کی عدالت کی جانب سے اخوان المسلمین کے مرشد اعلی محمد بدی سمیت سینکڑوں افراد کو سزائے موت سنائے جانے کے فیصلے کے بعد پیدا ہوئی ہے. مصر کی ایک عدالت نے اخوان المسلمین کے روحانی رہنما محمد بدی سمیت 683 افراد کو سزائے موت سنائی ہے. ان لوگوں پر پچھلے سال جنوبی شہر مینیا میں پولیس اہلکاروں کے قتل اور اقدام میں قتل کے الزامات عائد کیے گئے ہیں. اسی عدالت نے پچھلے ماہ مارچ میں 529 افراد کو دی جانے والی سزائے موت میں سے 492 افراد کی سزا میں نرمی کرتے ہوئے عمر قید میں تبدیل کر دیا ہے۔ اس سے پہلے مصر کی ایک عدالت نے معزول صدر محمد مرسی کے 11 حامیوں کو 5 سے لے کر 88 برس تک قید کی سزا کا حکم سنایا تھا۔ اخوان المسلمین کے رہنماؤں اور حامیوں کی اتنی بڑی تعداد کو موت اور عمر قید کی سزائیں ایسے وقت میں سنائی گئی ہیں جب مصر میں صدارتی انتخابات ہونے والے ہیں، جس میں صرف دو امیدوار میدان میں ہیں، جن میں سے ایک ملک کے سابق وزیر دفاع اور فوجی سربراہ عبد الفتاح سیسی بھی ہیں، جنہوں نے 3 جولائی 2013 کو ملک کے منتخب صدر محمد مرسی کی حکومت کا تختہ الٹ کر اقتدار پر قبضہ کر لیا تھا۔ مصر میں صدارتی انتخابات رواں ماہ کی 26 اور 27 تاریخ کو کرائے جانے کا اعلان کیا گیا ہے، جس میں عبد الفتاح سیسی کا مقابلہ اپنے مد مقابل واحد امیدوار حمدین صباحی سے ہوگا۔ اکثر تجزیہ نگار مصر کی صورتحال کو سامنے رکھتے ہوئے عبد الفتاح سیسی کی کامیابی کو یقینی قرار دے رہے ہیں۔ ان تجزیہ نگاروں کا کہنا ہے کہ مصر کی عبوری حکومت اس بات کی بھرپور کوشش کر رہی ہے کہ صورتحال کو کسی طور بھی جنرل عبد الفتاح سیسی کے حق میں تبدیل اور فوج کو ملک کے اعلیٰ ترین عہدوں پر واپس لانے کا راستہ ہموار کیا جائے۔ لہذا اخوان المسلمین کے رہنماؤں کے خلاف مقدمات، موت اور عمر قید کی سزائیں اور اسے دہشت گرد تنظیم قرار دے کر اس کی سرگرمیوں پر پابندی عائد کرنا دراصل اسے مصری سیاست اور سماج دونوں سے ہمیشہ کے لیے بے دخل کرنے کا ایک طے شدہ منصوبہ ہے۔ عبوری حکومت اس منصوبے کو عملی جامہ پہنانے کے لیے سیکیورٹی معاملات کو بھی ہوا دینے کی کوشش کر رہی ہے، اور اس کے تحت اس نے شہری آزادیوں اور مخالف سیاسی سرگرمیوں کو بھی محدود کرنے کی پالیسی پر عمل شروع کر دیا ہے۔ یہ ویسا ہی طریقہ کار ہے جو اس سے پہلے حسنی مبارک کی آمریت کے دور میں رائج رہا ہے۔ لیکن سوال یہ ہے کہ مصر اور دیگر ملکوں میں 80 سال سے سیاسی اور سماجی خدمات انجام دینے والی اس جماعت کو اتنی آسانی کے ساتھ مصر کے سیاسی منظرنامے سے دور کیا جا سکتا ہے؟ انقلاب مصر کے بعد اخوان المسلمین ایک سرگرم سیاسی اور سماجی جماعت کے طور پر ملک میں ظاہر ہوئی، اور اب یہ مصر میں صرف سیاسی جماعت نہیں بلکہ ایک مضبوط سماجی تحریک شمار ہوتی ہے۔ مصری سماج میں جس کے عوام کی بہت بڑی تعداد غربت کی لکیر سے نیچے زندگی گزار رہی ہے، مفاد عامہ کی سرگرمیوں کی وجہ سے اخوان المسلمین کو نچلے طبقے کا حامی سمجھا جاتا ہے۔ اسی وجہ سے گزشتہ 1 سال کے دوران جب سے فوج نے محمد مرسی کی منتخب حکومت کا تختہ الٹا ہے، مصر میں مظاہروں کا سلسلہ بدستور جاری ہے، جس میں گاہے بگاہے شدت بھی پیدا ہوتی رہتی ہے۔ اکثر سیاسی ماہرین کا خیال ہے کہ مصر کی عبوری حکومت، جسے دراصل فوج ہی چلا رہی ہے، اخوان المسلمین کے خلاف دشمنی کا علم بلند کر کے دراصل مصر کے مشتعل معاشرے کو مزید اشتعال دلانے کی کوشش کر رہی ہے، اور یہ عبوری دور سے گزرنے والے مصر کے لیے کسی طور بھی فائدہ مند نہیں ہے۔
جناظرین، مصر کی تازہ ترین صورتحال ہمارا موضوع گفتگو ہے، اور اس کے لیے بات کرنے کے لیے ہم نے اس اسٹوڈیو میں دعوت دی، یعنی تہران میں سیاسی امور کے ماہر جناب جعفر عزیز خان صاحب کو۔ ہمارے لندن اسٹوڈیو میں موجود ہوں گے عالمی امور کے تجزیہ نگار جناب شبیر رضوی صاحب، اور ہندوستان اسٹوڈیو میں موجود ہوں گے یعنی دہلی میں ہندوستان کے سینئر اور سرکردہ صحافی جناب قمر آغا صاحب۔ آغاز کرتے ہیں تہران اسٹوڈیو میں موجود جعفر رضی خان صاحب سے۔ السلام علیکم جناب۔
وعلیکم السلام۔
جعفر رضی خان صاحب، آپ نے ابھی ملاحظہ فرمایا، ہمارے ساتھیوں نے جو رپورٹ تیار کی، کہ آج سے باقاعدہ تشہیراتی مہم یا انتخابی مہم شروع ہو گئی ہے مصر کے صدارتی الیکشن کے لیے، اور مصر کے صدارتی الیکشن میں دو امیدوار ہیں میدان میں، ایک عبد الفتاح سیسی جو سابق وزیر دفاع تھے اور جن کی قیادت میں محمد مرسی کا تختہ الٹا گیا تھا، انہوں نے اپنے عہدے سے استعفیٰ دے کر جو ہے الیکشن میں حصہ لینے کا فیصلہ کیا۔ دوسرے حمدین صباحی جو محمد مرسی کے مقابلے میں بھی پچھلے الیکشن میں صدارتی امیدوار تھے۔ جی، میں آپ سے یہ پوچھنا چاہوں گا کہ ایک ایسے وقت جب اس سے پہلے جو حکومت برسر اقتدار تھی محمد مرسی کی حکمران جماعت، اس کو کالعدم قرار دے دیا گیا، اس کی جماعت اخوان المسلمین کو، تو ایک اتنے بڑے سیاسی دھڑے کو کالعدم قرار دے دینے کے بعد کہ جس کی اس سے پہلے حکومت تھی، اس صورت حال میں اس طرح کے الیکشن کی سیاسی اور اخلاقی حیثیت کیا ہے؟
دیکھیے، سب سے پہلی بات تو یہ ہے کہ پچھلے تقریباً 40 سال سے ایجپشین آرمی جو ہے وہ برسر اقتدار ہے۔ آپ نے دیکھا کہ حسنی مبارک جو ہے خود جو ہے وہ آرمی سے تھے، تو اس کا مطلب یہ ہے کہ جو ایک جو 12/11 کا انقلاب تھا، اس کا ایک ہدف یہ تھا کہ لوگ جو ہے وہ جو ایجنگ ڈکٹیٹر، بوڑھے ڈکٹیٹر ہیں، ان کی جو صدارت ہے اور ان کی جو ہے اس سے تنگ آ چکے تھے۔ کوئی جو ہے پولیٹیکل یا ڈیموکریٹک پروسیس کی تو الگ بات ہے، اس کے جو ڈیموکریٹک ایلیمنٹس ہیں وہ بھی اس سسٹم میں وجود نہیں تھے، جس کی وجہ سے یہ 12 2011 کا جو ہے ریولیوشن اور انقلاب آیا. اس کے بعد اگر ایک انتخابات کے ذریعے کوئی گورنمنٹ وجود میں آئی تو اسے جو ہے آرمی نے اس طریقے سے جو ہے اس کو انڈیپینڈنٹ کام نہیں کرنے دیا یا اسے کامیاب ہی نہیں ہونے دیا, یا کچھ مہینوں کے بعد ہی جو ہے اس کا جولائی 2013 میں جو ہے وہ ایک یوں سمجھے ملٹری کوپ کے ذریعے جو ہے اس کو مرسی کو صدارت کے ذریعے ہٹا دیا گیا, اور پھر یہ کہ برادر ہڈ کو جو ہے وہ کالعدم قرار دیا گیا جس کا آپ نے اشارہ کیا. تو اب اس سچویشن میں اگر ایک برادر ہڈ جو کہ مرسی کی سکسیس میں جنہوں نے میل رول پلے کیا, یعنی اس کا مطلب یہ کہ ایک میجارٹی پارٹی جو ہے اور جو اس سے الائڈ گروپس ہیں یا جو دوسری اسلامک پارٹیز ہیں جنہوں نے انتخابات کے بائیکاٹ کا اعلان کیا ہے, تو اس سچویشن میں انتخابات کا کوئی جواز نہیں بنتا. اور جبکہ انتخابات میں جو ہے دوسرا یہ کہ خود جو ہے آرمی چیف جو ہے وہ کل تک آرمی چیف تھے, کل تک جو ہے وہ سی سی صاحب جو ہے وہ وزیر دفاع تھے, تو اس کا مطلب یہ کہ وہ یہ چاہتے ہیں کہ ایک قسم کا اگر آپ خواہ ووٹ دیں گے خواہ نہیں دیں گے وہ جو ہے وہ ایک پریزیڈنٹ ایز اے پریزیڈنٹ کام کرنا چاہتے ہیں. تو اس سچویشن میں یہ جو الیکشن ہے یہ ایک بہت بڑا جو ہے وہ جمہوریت کے نام پہ دھبا ہے, اور جو ان کے مقابلے میں حمدین صبائی صاحب ہے وہ بھی ایک پیپر کینڈیڈیٹ ہے جو کہ سی سی جو ہے سی سی کی جو عبد الفتح سی سی کی جو ایز اے فرنٹ رنر جو ان کا سٹیٹس ابھی ڈیولپ ہو چکا ہے, جس میں آرمی بھی ان کے ساتھ ہے, جس میں اسٹیٹ انسٹیٹیوشنز بھی ان کے ساتھ ہیں, یعنی اور اس کے علاوہ جو ہے جو جسٹس سسٹم انہوں نے آرمی نے جو ابھی انسٹال کیا ہے, جو انٹرم اتھارٹیز خود آرمی اس کو بیک کر رہی ہے, اور خود آرمی انسٹالڈ انٹرم اتھارٹیز ہے, یا خود جو جوڈیشری جو ہے وہ آرمی کے تھرو ہے, تو اس سچویشن میں یہ ہے کہ سب انسٹیٹیوشنز ان کی حمایت کر رہے ہیں. وہ جو انتخاب ہو رہا ہے عبد الفتح السیسی اس میں آلریڈی جو ہے وہ پریزیڈنٹ جو ہے ان کو ڈیکلیئرڈ کیا جا چکا ہے.
جی بہت شکریہ آپ کا. چلتے ہیں دہلی اسٹوڈیو جہاں پر موجود ہیں ہندوستان کے سینئر اور سرکردہ صحافی و تجزیہ نگار اور اسٹریٹجک امور کے ماہر جناب قمر آغا صاحب. السلام علیکم جناب.
جی وعلیکم السلام.
قمر آغا صاحب میں آپ سے پوچھنا چاہوں گا کہ جس شخص نے ایک منتخب صدر کی حکومت یا تختہ اس کا الٹا تھا, اب وہی دوبارہ خود الیکشن کے میدان میں بعنوان امیدوار کھڑا ہوا ہے اور صدارتی الیکشن میں حصہ لے رہا ہے, تو کیا آپ سمجھتے ہیں کہ تختہ الٹنے کے بعد امیدوار بن کے دوبارہ حکومت پر قبضہ کر لینے کے عمل کو جواز بخشا جا سکتا ہے کسی بھی صورت میں, اور کیا اسے صحیح معنوں میں ایک جمہوری طریقے سے اقتدار میں آنے کا راستہ قرار دیا جا سکتا ہے؟
نہیں, میں نہیں سمجھتا یہ بالکل جمہوری طریقہ نہیں ہے. وہاں دراصل اگر دیکھا جائے تو وہاں پہ ایک تانہ شاہی حکومت بن چکی ہے. جب سے مرسی وہاں سے ہٹے ہیں آرمی کے ہاتھ میں ساری پاور ہے, نہیں بلکہ سارے انسٹیٹیوشن بھی وہی کنٹرول کرتے ہیں, جیسے ظفر علی خان صاحب نے بھی بتایا ہر چیز ان کے کنٹرول میں ہے, میڈیا کو بھی کسی قسم کی آزادی نہیں ہے, بہت کنٹرول ہے, سوسائٹی کنٹرول ہے. اور یہ ایک بار دوبارہ سے جو حسنی مبارک کا پیریڈ تھا جس طریقے سے اس میں چل رہا تھا ایجپٹ, دوبارہ واپس اس کے اندر واپس آ گیا. اور افسوس کی بات تو یہ ہے کہ جو الیکٹڈ پریزیڈنٹ ہے وہ جیل کے اندر ہے, اور حسنی مبارک جس نے کہ اتنے ظلم کیے تھے اپنی جنتا کے خلاف اور اتنا کرپٹ ایڈمنسٹریشن جس نے بنایا تھا وہ جیل کے باہر ہے, ان کو ہر قسم کی سہولتیں بھی حاصل کر دی گئی ہیں, اور الیکٹڈ پریزیڈنٹ کو ایک ٹیررسٹ کی شکل میں, ایک دہشت گرد کی شکل میں بتایا جا رہا ہے, اور اس کے اوپر سزائے موت کا مقدمہ بھی چلایا جا رہا ہے. یہی نہیں بلکہ کتنے کئی سو لوگوں کو, 600 لوگوں کو ایک ساتھ, ایجپٹ اکیلا دنیا کا ایک دیش ہے میں سمجھتا ہوں, جہاں کہیں کسی بھی دنیا میں کسی بھی ملک میں ابھی تک ایسا نہیں ہوا کہ ایک ساتھ 600 لوگوں کو اور 600 سے زیادہ لوگوں کو سزائے موت دی گئی ہو. ایجپٹ ایک سمجھ, تو اس سے اندازہ لگایا جا سکتا ہے کہ ایجپٹ کے اندر کس قسم کی حکومت ہے. कितना तानाशाह, एक 21वीं सदी में इतना बड़ा तानाशाह मैं समझता हूँ कहीं नहीं आया जितना कि इजिप्ट में। दूसरे मुल्कों से तानाशाहों हटाए जा रहे हैं, इजिप्ट में भी हटाया गया था, लेकिन वहाँ की जनता के साथ एक बहुत बड़ा मैं समझता हूँ धोखा किया गया। इसके अंदर बहुत सी बाहर की भी ताकतें शामिल थी। हम सभी जानते हैं कि इजिप्ट बहुत ही स्ट्रेटजिकली लोकेटेड कंट्री है, बहुत इम्पोर्टेंट मुल्क है, एशिया और अफ्रीका को जोड़ता है, स्विस कैनाल यहीं से पास होती है और नॉर्थ अफ्रीका का ये बहुत इम्पोर्टेंट देश है। उतनी ही इम्पोर्टेंस इसकी एशिया में भी नज़र आती है। सबसे ज़्यादा आबादी का मुल्क है अरब देश में और कल्चरल सेंटर भी अरब का इजिप्ट ही को माना जाता है। इजिप्ट का बहुत बड़ा पॉलिटिकल, इकोनॉमिक और कल्चर में बहुत बड़ा रोल रहा है। वहाँ की पुरानी सिविलाइजेशन से जुड़े हुए हैं वो लोग, और उन वहाँ पे ऐसा होना ये बड़ी अफसोस की बात है। इसके पीछे बड़ी साजिश है, उसमें बहुत से देश हैं, कुछ अरब देश भी शामिल हैं जिसमें के पर्शियन गल्फ के कुछ देश हैं, फिर उसके अलावा बड़ी ताकतें तो हम जानते हैं अमेरिका और यूरोप हमेशा इस तरह के रहते हैं। इजिप्ट से मिला बात दरअसल ये है कि इजिप्ट में जिस तरह के हालात डेवलप हो रहे हैं इसमें डेमोक्रेसी तो आने का कोई सवाल नहीं, लेकिन ये ज़रूर है कि दहशतगर्द ग्रुप बढ़ते जाएंगे।
बहुत शुक्रिया कमर आगा साहब, मैं फिर हाजिर हूँगा आपकी खिदमत में। चलते हैं लंदन स्टूडियो जहाँ पर मौजूद हैं आलमी उमूर के माहिर शब्बीर रज़वी साहब। अस्सलाम वालेकुम जनाब।
वालेकुम अस्सलाम
जी। शबीर साहब, मैं आपसे पूछना चाहूँगा कि जो सूरत हाल अब मिस्र की बन रही है, तो क्या ये समझा जाए कि 25 जनवरी को जिस इनकलाबी तहरीक का मिस्र के आवाम ने आगाज़ किया था और कामयाबी से हमकिनार किया था, क्या अब वो इनकलाब मिस्र के आवाम का दम तोड़ता हुआ नज़र आ रहा है, उसको पूरी तरह से हाईजैक कर लिया गया?
जी, यकीनी तौर पर हाईजैक तो किया जा चुका है, मगर दम तोड़ा है मेरे ख्याल में इस वक्त जो है एक सिचुएशन जो मिस्र में डेवलप हो रही है कि जिसको वेस्टर्न प्रेस ने, वेस्टर्न मीडिया ने अरब स्प्रिंग कहा था, और वो स्प्रिंग जो आने वाली थी और वो लहर जो चल रही थी, यानी कि आपके ट्यूनिस से लेकर मिस्र में, उसके बाद जो है यमन में और दूसरे ममालिक दिगर जहां पर वो हुकूमतें रूल कर रही थी जो ना इलेक्टेड थी और ना किसी तरह से उनको पब्लिक की सपोर्ट थी, तो ये यकीनी तौर पर मिस्र में जो डेमोक्रेटिकली इलेक्टेड प्रेसिडेंट मोहम्मद मुर्सी साहब थे उनको हटाकर वाशिंगटन और सीसी जो मिलिट्री रूलर है उसने ये चाहा कि इजिप्ट की डेमोक्रेसी को जो है उसका गला घोट दिया जाए, क्योंकि वाशिंगटन ये यकीनी तौर पर नहीं चाहता है कि डेमोक्रेसी मिडल ईस्ट में और मुस्लिम ममालिक में हो, क्योंकि अगरचे डेमोक्रेसी का मॉडल सक्सेसफुल होता है, चाहे वो इराक़ में जिस तरह से इलेक्शंस हो रहे हैं या दिगर दूसरे ममालिक में मिडल ईस्ट में जो गुंजाइश निकल रही है इलेक्शंस की, तो अगर वो मॉडल सक्सेसफुल होता है तो वाशिंगटन ये फिर जो है अपने अनइलेक्टेड चाहे वो बादशाह हो खलीजी ममालिक के या सऊदी रेजीम हो, उनको जो है वहाँ की आवाम चाहेगी तो हटाने के लिए, तो ये मॉडल का फेलियर करवाने के लिए। अच्छा, दूसरी बात हमें ये देखनी चाहिए कि ब्रदरान ने सही बिल्कुल फरमाया कि इससे पहले मुबारक भी आर्मी के जनरल थे, हत्ता ये कि मुबारक से पहले सादात भी आर्मी का इंसान था और उससे पहले नासिर खुद मिलिट्री के, तो यानी कि ना सिर्फ पिछले 30-40 साल से बल्कि 50-60 साल से मिलिट्री जो है इजिप्ट में रूल कर रही है, तो मिलिट्री का एक पावर है। मिलिट्री ना सिर्फ आर्मी को कंट्रोल करती है मगर तकरीबन 250 बिजनेसेस में उनके भी यानी कि शेयर्स हैं, बिजनेसेस रन करते हैं, और फिर अमेरिका की तरफ से जो है $1.3 बिलियन सालाना इजिप्शियन आर्मी को मिलता है, तो यकीनी तौर पर वाशिंगटन नहीं चाहेगा कि वहां पर टोटल डेमोक्रेसी हो। और देखें हुजूर के अमेरिका कहीं नहीं चाहता है कि डेमोक्रेसी हो, हर जगह जहां पर भी डेमोक्रेसी होती है और इलेक्शंस होकर डेमोक्रेटिक लीडर पावर में आता है, जैसे मैंने पहले आपके भी इस प्रोग्राम में और दूसरी जगह भी अर्ज किया कि तकरीबन 40 साल पहले चिली में आईएनडी एक डेमोक्रेटिकली इलेक्टेड प्रेसिडेंट था, वहां पर सीआईए ने जो है आईएनडी को वहां से निकाला, कत्लेआम किया, लीडिंग रूलर को जो है डेमोक्रेटिकली इलेक्टेड था उसको यानी के मरवा दिया, और उसके बाद जो है वहां पर एक आर्मी के जनरल को बिठा दिया पिनोशे के नाम से, जिसने 25 साल तक जो है चिली में वो कत्लेआम किया, तकरीबन 250 to 300,000 लोगों का वहां पर कत्लेआम हुआ। तो इसी तरह इजिप्ट में जो है चाहते हैं कि फिर दोबारा एक आर्मी का जनरल हुकूमत करे, मगर मेरे ख्याल में ये जो अरब स्प्रिंग या अरब बहार जो आई थी वो जो है उसकी लहर चलेगी, और यस यकीनी तौर पर मिस्री पब्लिक जो है उसका जो है नुकसान जो उन्हें उठाना पड़ रहा है क्योंकि आर्मी पावर में है, मगर मैं नहीं समझता कि ये चीज़ ज़्यादा दिन चलने वाली है मिस्र में, क्योंकि असल में बात यह है कि इनकलाब और जो लफ्ज़ इनकलाब हम इस्तेमाल करते हैं असल तौर का इनकलाब नहीं आया था। अख्वान मुस्लिमीन ने ये रास्ता इख्तियार किया था कि इलेक्शन के थ्रू इलेक्शन के प्रोसेस से वो पावर में आए और हुकूमत चला सकें। तो मुझे ये लगता है कि अरब ममालिक में डेमोक्रेसी, इस तरह की डेमोक्रेसी के थ्रू कोई चेंज आने वाला नहीं है। इसको हम जो कहते हैं बेबी स्टेप्स से चेंज नहीं आ सकता है, किसी और तरीके से वहां पर चेंज आना चाहिए, और अगर असली तौर पर इनकलाब आए तो वहां की जो है हुकूमत में चेंज होगा, इंस्टीट्यूशंस में चेंज
बहुत
होगा,
शुक्रिया, बहुत
मीडिया में
शुक्रिया
चेंज
रजवी
होगा,
साहब, बहुत
जुडिशरी
शुक्रिया,
में चेंज होगा।
बहुत शुक्रिया आपका। एक नुक्ते की तरफ इशारा किया रजवी साहब ने, मैं आपसे पूछना चाहूँगा कि देखें ये नहीं कहा जा सकता कि इनकलाब जो मिस्र का आया था वो इख्वान मुस्लिमीन लाई थी, बल्कि मिस्र के अवाम लाए थे, और अगर सही मानों में देखा जाए तो जिस वक्त इनकलाबी तहरीक शुरू हुई तो इख्वान मुस्लिमीन थोड़ा एहतियात से काम ले रहे थे, तो जब इलेक्शन का ज़माना आया तो वो आगे बढ़ के आए। तो असल तो इनकलाब जो है वो मिस्र के अवाम लाए, और ये इनकलाब इस्लामी बेदारी के नतीजे में रोनमा हुआ। तो मुमकिन है कि इनकलाब को हाईजेक कर लिया गया हो, तो क्या इस्लामी बेदारी को भी हाईजेक किया गया है और उसे भी एक तरह से हाशिए पर लगा दिया गया आपके ख्याल में?
जैसा कि आपने इशारा किया कि बहुत सारे ग्रुप्स और बहुत सारे जो है इजिप्शियन सोसाइटी की मुख्तलिफ लेयर्स जो है वो इस इनकलाब में इन्वॉल्व थी, जिसमें से एक ब्रदरहुड थे, अप्रैल 6 यूथ मूवमेंट थी, दूसरे आम आवाम थे जो इवन किसी ग्रुप से जो है वो वाबस्ता नहीं थे। तो ये जो है उसको जो जिस तरीके से रिवर्स किया गया है उसमें तो एक तो ये है कि खुद सऊदी अरब का मुस्तकीम रोल है, फिर ये है कि जो मिलिट्री कूप आया उसमें जो है वो यूएस की ग्रीन लाइट के बगैर कभी भी मिलिट्री जो है उस इनकलाब को, उस लहर को जो उन्होंने उस मौज को जो है वो रिवर्स किया है। उसमें जो सबसे बड़ा एक एलिमेंट्स है इस इनकलाब को और इस जो स्प्रिंग है जो इसके रिजल्ट्स को जो है वो मखदूश करने के लिए, वो सब कुछ इसलिए किया गया कि इसराइल की सिक्योरिटी को रीजन में बरकरार रखा जाए, चूँकि जो गवर्नमेंट आई थी उससे ये था कि कहीं वो जो इसराइल के साथ पीस ट्रीटी है उसको ऑब्ज़र्व ना करें, या उसको जो है कुछ उस सो कॉल्ड पीस ट्रीटी जो है उसको ख़तरात लाएक हो। तो ये जितना भी आप देख रहे हैं कि जुलाई के बाद जो कुछ हुआ जिसमें ये जो है एक बहरहाल एक इलेक्टेड डेमोक्रेटिक प्रोसेस के ज़रिए जो प्रेसिडेंट आया उसको हटा दिया गया, उसके बाद जो है जो गवर्नमेंट ले आई गई वो कोई पॉपुलर फेसेस नहीं थे, जो इंटरिम अथॉरिटीज़ थी उसमें कोई आप जो है डेमोक्रेटिक लीडर या पब्लिक लीडर जो है उसको आप नहीं देख रहे। तो और उसके बाद जो मुसलसल जो सैकड़ों के हवाले से डेथ सेंटेंसेस एक प्रोसेस के थ्रू दी जा रही है, तो ये सारा जो है उसमें या ये जो कुछ जो है वो एक किस्म की मैसेकर या कत्लेआम इजिप्ट में देखने में आया, उसमें सबसे बड़ा एलिमेंट्स ये है कि इसराइल की सिक्योरिटी को कोई ख़तरा लायक नहीं होना चाहिए। उसमें जो है अभी आप देखें कि कुछ यूएस ने भी ग्रीन लाइट दी, लेकिन खुद जो सऊदी अरेबिया और कुछ जो पर्शियन गल्फ कंट्रीज़ हैं उन्होंने रोल प्ले किया, रोल जो अब प्ले किया। अब मसला ये है कि इस सिचुएशन में जो कुछ आर्मी कर रही है, जो कि डेमोक्रेटिक प्रोसेस की धज्जियाँ उड़ा रही है, जुडिशरी को जो है अंडरमाइन कर रही है, जो सिविल सोसाइटी ग्रुप है उनको इग्नोर किया जा रहा है, तो इसके कॉन्सिक्वेंसेस क्या होंगे? इसके कॉन्सिक्वेंसेस यही कि चूँकि अब मिस्र के अवाम जो है वो बेदार हो चुके हैं और उन्होंने एक बहुत बड़े डिक्टेटर को हुस्नी मुबारक को जो 40 साल पहले जो है या उससे पहले जो डिक्टेटोरियल सिस्टम था उसको जो है उन्होंने एक दफ़ा जो है बहरहाल अपनी आवाम की कुदरत से या नौजवानों के अंदर जो शऊर आ गया है या अभी जो मैस कम्युनिकेशन के वसाइल अवेलेबल है जो कि पहले नहीं थे तो या जो जिस किस्म की जिस तरीके से जो है अब इंटरनेशनल लेवल पे खुद जो है आर्मी का भी मजाक उड़ाया जा रहा है जिस तरीके से वो ह्यूमन राइट्स की वायोलेशन कर रही है जिस तरीके से वो मैस डेथ सेंटेंसेस को इशू कर रही है जिस तरीके से जो है पुलिस कस्टोडीज में लोगों की डेथ्स हो रही हैं बगैर जो है अगर किसी का जो है वो जो है बेटा या बेटी प्रोटेस्ट में हिस्सा लेते हैं तो उसके वालदेन को उठा के जेल में बंद किया जाता है तो यानी राइट ऑफ असम्बली राइट सब किस्म के राइट्स जो वायोलेट हो रहे हैं तो इस सिचुएशन में जो है ख़ुद अगर जो है सीसी आ भी जाते हैं और प्रेसिडेंट बन के उभर जाते हैं तो वो एक अब सारी दुनिया उनको एक इफ़ेक्टिव प्रेसिडेंट नहीं देख रही एक रबड़ रबड़ प्रेसिडेंट या एक जो है जो कि आर्मी जो है वो एक डिक्टेटर हुई जो जो कि जो है अगर तो अब वेस्ट के लिए भी ये बहुत जो है उनके इमेज को ये बात टार्निश करती है कि वो इस रीजन में जो है सारे डिक्टेटर्स जो कि पर्शियन गल्फ स्टेट्स और सऊदी अरेबिया और इजिप्ट में फिर जो है कुछ डेमोक्रेसी को रिवर्स करके दोबारा जो है डिक्टेटर को लाया जा रहा है। जी
कमर आगा साहब एक सवाल ये पैदा होता है कि 80 से 100 साल पुरानी इख्वानुलमुस्लिमीन जैसी जमात को जिसकी समाजी और मजहबी जड़ें इंतहाई गहरी हो चुकी हैं मिसी समाज में उसको सियासी मंजरनामे से या समाजी मंजरनामे से हस्प या ख़त्म किया जा सकता है।
नहीं मैं नहीं समझता कि उसको ख़त्म किया जा सकता है मैंने पहले भी कहा और इस जमात को इस वक्त महज हर से भी सबकी सपोर्ट है इसको अब ये एक बहुत ताकतवर जमात बन चुकी है इसको इसकी मेंबरशिप मिलियंस में है और फिर इसके अलावा इसको जो दूसरी सपोर्ट सभी सेक्शंस की सपोर्ट अब इसको हासिल हो गई जिसकी वजह से आप बड़ी तादाद में इनके जो मुजाहरे हो रहे हैं उसमें आपको नज़र आ रहे हैं लोग और उसकी वजह से मैं समझता हूँ इसको सप्रे दबाया नहीं जा सकता। दूसरी बात ये भी है अगर दबाने की कोशिश की गई तो मुझे ऐसा लगता है कि यहाँ पे बात फैल जाएगा। उसकी वजह यह है कि सिनाई में ऑलरेडी वहाँ पे पहले से अलकायदा और दूसरे ग्रुप बहुत मजबूत होते चले जा रहे हैं एक तबका जो होता है यूथ का ऐसे में अगर उसको दबा।
लंदन स्टूडियो चलते हैं शब्बीर रजवी साहब के पास। शब्बीर रजवी साहब मैं आपसे पूछना चाहूँगा कि क्या अगर अब्दुल फत्ता सीसी सदर मुंतखब हो भी जाते हैं तो मिस्र की जो कशीदा सूरत हाल है जहाँ आए दिन मुजाहरे हो रहे हैं जहाँ आए दिन झड़पें हो रही हैं उस पर काबू पाया जा सकेगा?
देखिए सीसी साहब प्रेसिडेंट बनते हैं ये तो यकीनी तौर पर पता चलता है क्योंकि जहाँ पर भी डिक्टेटरशिप या कोई आर्मी का बंदा आकर बैठता है और इलेक्शन करवाता है तो उसको 99.9% वोट मिलते हैं और पहले से ही डिसाइड होता है कि वो प्रेसिडेंट बनेगा। तो बहरहाल सीसी साहब वो कुर्सी पर बैठ जाएंगे प्रेसिडेंट बन जाएंगे मगर जैसे हमारे ब्रदर दिल्ली से फरमा रहे थे कि आया कि उनकी रिट उनका रूल वहाँ के मिस्र की पब्लिक जो तकरीबन 90 मिलियन है वो फॉलो करेगी या नहीं करेगी। सानाई का एक अलग इश्यू है मगर बात यह है कि देखिए डिक्टेटरशिप जिस तरह से पावर में आती है और जिस तरह से वो अपने अरकान और अपनी हुकूमत चलाने की कोशिश करती है वो अवाम के फ़ायदे में नहीं होती और जहाँ तक इस्लामिक ममालिक का ताल्लुक है देखें इजिप्ट में इस वक्त अगर इंशाल्लाह दूसरा इनकलाब आता है तो ये इनकलाब जो है असली इनकलाब होगा ये वो इनकलाब नहीं होगा जिसमें जो है डेमोक्रेटिक प्रोसेस को तो फॉलो किया जाएगा मगर क्योंकि इस्लामिक ममालिक में इस्लाम की जड़ें अभी तक जो है काफ़ी डीप और फर्म हैं। वेस्ट ने पिछले 100 साल से ये कोशिश की कि इस्लाम को नीस्तो नाबूद किया जाए मुस्लिम ममालिक में मगर वो कोशिश जो है नाकाम हो चुकी है। ये बिल्कुल साफ पता चलता है कि इस्लामिक ममालिक में मुसलमान चाहते हैं कि इस्लामी निज़ाम हो, चाहे वो मोरक्को से लेकर मलेशिया तक हो, हर जगह मुस्लिम आवाज़ यही है कि वो इस्लामी निज़ाम चाहते हैं। और मिस्र के ताल्लुक से खुसूसन वहाँ पर इजिप्शियन पब्लिक जो है बेचारी काफ़ी गुर्बत में है, और एलीट ने पिछले 50-60 साल से जो है फ़ायदा उठाया है गुरबा की और आम पब्लिक का खून चूस चूस कर। तो इसकी बिना पर जो इनकलाब आने वाला है, ये सीसी साहब का जब तख्ता उल्टेगा तो अख्वानुल मुस्लिमीन और इस तरह की इस्लामिक पार्टीज और ज़्यादा उरूज पे होंगी, और इनकलाब उस वक्त का इनकलाब हम कैसे कहेंगे कि असल इनकलाब होगा, जिसमें जैसे मैंने पहले अर्ज किया कि रूट एंड ब्रांच चेंज की ज़रूरत है इजिप्ट में, ये नहीं कि सिस्टम वही रहेगा, पीपल जो प्रीवियस रेजिम के थे वही पावर में रहेंगे, तो कोई चेंज नहीं होता है, सिर्फ इलेक्शन हो जाए और प्रेसिडेंट जो है इस्लामी फिक्र रखने वाला हो और नीचे के जो एडमिनिस्ट्रेटिव प्रोसेस है वो उसी तरह का रहे, तो उस तरह से काम नहीं चल सकता। आप देखें इनकलाब इस्लामी जब आया था ईरान में तो उस वक्त जो है टोटल रेवोल्यूशन हुआ था, हत्ता ये कि यूनिवर्सिटीज को भी 3 साल तक बंद कर दिया गया था कि वहाँ का करिकुलम जो है चेंज किया जाए। तो इस तरह के रूट एंड ब्रांच चेंज जब तक नहीं होता इजिप्ट में तो किसी तरह का भी इनकलाब जो है टेम्प्री इनकलाब रहेगा, और फिर वेस्ट और वहाँ की एलीट चाहेगी कि वो दोबारा पावर में आए बाय फेयर और फाउल मीन्स, और इस वक्त जो उन्होंने फाउल मीन्स इस्तेमाल किए कि पब्लिक को डेमोन्स्ट्रेशंस में लाया गया और उस डेमोन्स्ट्रेशंस के थ्रू ये दुनिया को बताया गया कि मिस्र की अवाम जो है मुर्सी के खिलाफ है, और उस तरह से उन्होंने कोशिश की कि वहाँ पर दोबारा चेंज लाने की कोशिश कर रहे हैं वो।
बहुत शुक्रिया आपका जाफर अजी खान साहब। अभी पिछले दिनों 683 रहनुमा और अरकान को अख्वानुल मुस्लिमीन के और मुर्सी के हामियों को मौत की सज़ा या फिर उम्र कैद की सज़ा सुनाई, उससे पहले मार्च में 500 से ज़ायद अफराद को मौत और सज़ाए मौत या उम्र कैद की सज़ा सुनाई, इतनी बड़ी तादाद में इतनी संगीन सज़ा सुनाने का क्या मकसद हो सकता है?
देखिए, इस किस्म की जो जिसे कहते हैं मैस डेथ सेंटेंसेस या मैस यानी लॉन्ग लेंथी जेल टर्म्स, इसकी जो है इंटरनेशनल ह्यूमन राइट्स काउंसिल, यूनाइटेड नेशंस और मुख्तलिफ जो इंटरनेशनल बॉडीज़ हैं उन्होंने सख्ती से मजम्मत की है, क्योंकि ऐसा दुनिया में कोई प्रोसेस नहीं है कि आपने जो अभी कहा 600 500 और कुछ अभी भी शायद आज भी कोई 100 से ज़्यादा थे, तो ये तकरीबन हज़ारों की तादाद में, 1000 से ऊपर चला जाता है। तो इस यानी एक थारो प्रोसेस के ज़रिए, जबकि जुडिशियल जो इंटरनेशनल नॉर्म्स है वो रिकॉग्नाइज्ड नॉर्म है, और उन प्रोसेस के थ्रू जो है एक एक जो सस्पेक्ट है उसके ख़िलाफ़ एविडेंस लाए जाते हैं, उसके ख़िलाफ़ जो है वो प्रूफ किया जाता है। तो ये सारे जो और ये जो जो इन लोगों की जो जेल में है, इनकी सज़ा यही है कि इन्होंने जो है वो इनका गुनाह यही है कि इन्होंने जो प्रोटेस्ट है उसमें हिस्सा लिया है, और प्रोटेस्ट भी वो जो कि नवंबर के बाद ये आर्मी ने ये कानून बनाया कि जो पुलिस सैंक्शन प्रोसेस है उसमें जो भी हिस्सा लेगा, जिसकी आपके पास परमिट नहीं है प्रोटेस्ट का, तो उसको जो है वो, तो ये एक नॉर्मल, इसको इतना यानी ये पॉलिटिकल मोटिवेटेड है, इसमें मालूम है कि, और फिर ये कि जो जर्नलिस्ट हैं उनको जो आर्मी के साथ जो है वो मिसमैच करते हैं उनको सजाएं दी जा रही है। तो ये कोशिश की जा रही है कि मीडिया आर्मी जो है वो अपने हाथ में ले रही है, उसके अलावा जो है सारे इंस्टीट्यूशन हाथ में ले रही है, और अब्दुल फत्ता असीसी की ये जो कैंडिडेसी है और ये जो प्रेसिडेंट के इलेक्शन हो रहे हैं, ये बस एक नाम नहाद जो है, अगर इससे पहले भी कोई यानी सीसी साहब अपने आप को यानी प्रेसिडेंट डिक्लेयर कर देते तो इस इलेक्शन की जो है वो जो मौजूदा जिस प्रोसेस से ये सब कुछ जा रहा है, तो ये एक शैम और एक रॉन्ग प्रोसीजर है
जी। चलते हैं एक बार फिर दिल्ली स्टूडियो जहाँ पर मौजूद हैं सीनियर सहाफ़ी कमर आगा साहब। जी कमर आगा साहब, मैं आपसे पूछना चाहूँगा कि देखा जाता है कि अगर उन मुल्कों में जो अमरीकी नज़रियात अमरीकी पॉलिसियों के ख़िलाफ़ है, मसलन चीन, शुमाली कोरिया, क्यूबा या लातिनी अमरीका के ममालिक, इस्लामी जमहूरिया ईरान, यहाँ पर अगर किसी एक शख्स को ठोस सबूत और ठोस शवाहिद की बुनियाद पर एक हकीकी मुजरिम को اگر سنگین سزا سنائی جاتی ہے تو واویلا مچا دیا جاتا ہے امریکہ کی طرف سے اور مغربی ملکوں اور ان کے ذرائع ابلاغ کی طرف سے۔ مصر میں ایک ایک نشست میں عدالت کی ایک ایک سماعت کے دوران 683 500 کچھ 100 کچھ لوگوں کو موت کی سزا اور عمر قید کی سزا سنائی جا رہی ہے، امریکہ اور مغرب خاموش ہے، کیوں؟
دیکھیے، ہم لوگ بہت اچھے طریقے سے جانتے ہیں کہ ہمیشہ سے ان لوگوں نے دوہری پالیسی اپنائی ہے ویسٹ نے، ایران ہو یا کوئی بھی ایسا ملک جو اس کے خلاف بات کرتا ہے، اس کے اوپر ہمیشہ ہیومن رائٹس وائلیشنس یا اس قسم کی چیزوں فوراً تھوپ دی جاتی ہیں۔ لیکن جو ممالک جو ہیں جو امریکن انٹرسٹ کو سرو کرتے ہیں، جو امریکن انٹرسٹ کے لیے کام کرتے ہیں، ان وہ کچھ بھی کریں ان کو کبھی نہیں کہا جاتا۔ اور یہ ان کا ایک ڈیسیجن تھا، انہیں نے کولڈ وار میں پہلے لیا تھا، یہ کہہ کے لیا تھا کہ ہم ڈکٹیٹرز کو سپورٹ اس لیے کریں گے کہ انٹرنیشنل کمیونزم تھریٹ ہے۔ پھر اس کے بعد جب کمیونزم کا زوال ہو گیا، سوویت یونین ٹوٹ گیا، تو پھر اس کے بعد انہیں نے کہا کہ اس وقت دہشت سب سے بڑا، ٹیررزم جو ہے وہ بڑا مدعا بن گیا ہے دنیا میں، اور اس کو ختم کرنے کے لیے ہم یہ جو اس قسم کے حکمران ہیں، جتنے بھی ہیں ڈکٹیٹرز ہیں، ان کی مدد لیں گے، ان کو ختم کریں گے۔ اور وہ ایک ہمیشہ ایک نیا رول کارو کر لیتے ہیں، وہ تھریٹ پرسیپشن پہ کام کرتی ہیں۔ اور پھر ان کے ساتھ دیکھیے، امریکہ بہت خوبصورتی کے ساتھ دوسرے ان دیشوں کی، بڑے بڑے جو اسلامک ممالک ہیں، ان کی آرمی کا بھی استعمال کرتی ہے اپنے مفاد کے لیے۔ اور ہم لوگ دیکھ رہے ہیں ایجپٹ میں جس طریقے سے اس نے کیا کہ ورچولی اس ایجپٹ کو 1.3 بلین ڈالر کی ایڈ دے کے وہاں کی آرمی اس کے لیے کام کرتی ہے، اور اس کو اس کی پوری کوشش یہ رہتی کسی بھی صورت سے اسرائیل کے اوپر کوئی آنچ نہ ہو۔ یہاں تک کہ جب فلسطین کے اوپر، خاص طور سے غازہ پٹی کے اوپر سیج کیا گیا، تو ایجپٹ نے بھی اپنے دروازے بند کر دیے تھے غازہ کے، اور جو سپلائز جا رہی تھیں ان کو بھی روک رکھا ہے، وہاں نہیں جا رہی۔ تو یہ رول ہو سکتا ہے، آرمی جو ہے ایجپٹ کی اپنے نیشنل انٹرسٹ میں، قومی مفادات میں کام نہ کر کے بلکہ امریکن انٹرسٹ میں کام کرتی ہے یہ، اور ملک میں اس کا ایک ہی کام ہے۔ آج تک اس نے کوئی جنگ نہیں جیتی، جبکہ بس یہ آرمی جو بنی ہے اس لیے کہ ملک کے اندر یہ سپریشن کر سکے، یہ دبا سکے، وہاں کی جو عوامی جو تحریکیں ہیں ان کو دبانے کا کام یہ کر رہی ہے۔ پچھلے ہم لوگ کئی ڈیکیڈ سے دیکھ رہے ہیں کہ اس کا کام یہی رہا ہے کہ دبانا، سینکڑوں لوگوں کو ایک ساتھ پھانسی کی سزا دے دینا، یہ ایک دہشت کا طریقہ ہے کہ تاکہ ملک میں دہشت پھیل جائے اور پھر اس کے بعد وہ اپنا جو چیز۔ لیکن ہو کیا رہا ہے دہشت، میں سمجھتا ہوں کہ وہ اتنے بڑے موومنٹ کو دبا نہیں پائے گی، اور اس میں ہوگا یہ کہ فتنہ فساد پھیلنے کا ڈر ہے، کیونکہ بہت بڑا گروپ جو ہے وہاں پہ القاعدہ اور دوسرے ملیٹنٹ آرگنائزیشنس جو ہے وہاں پہ آپریٹ کر رہے ہیں۔ بغل میں ملا ویسے دیش لیبیا ہے، جہاں سے بہت سے آرمز بھی ایجپٹ کے اندر آ رہے ہیں، روزانہ بامبنگ شروع ہو گئی ہے، اور ایجپٹ ڈی اسٹیبلائز ہو جائے گا۔ لیکن بڑی طاقتوں کو اس بات کی فکر نہیں ہے کہ ڈی اسٹیبلائز ہو جائے گا، اس لیے کہ ان کے پاس، ان کا کافی حد تک بہت سے جو ملیٹنٹ آرگنائزیشن ہے اس کے اوپر بھی ان کا کنٹرول ہے، اور اپنے الائز کے ذریعے، جیسے کہ مڈل ایسٹ میں بہت سے ان کے الائز ہیں، پرشین گلف ریجن میں جو ان کے الائز ہیں، ان کے ذریعے ان ملیٹنٹ گروپس کو بھی وہ کنٹرول کرتے ہیں۔ مگر وہ یہ نہیں چاہیں گے، قیاس انارکی پھیل جائے، مگر یہ نہیں چاہیں گے وہاں پہ امن رہے یا وہاں پہ ایک ایسی جمہوری حکومت قائم میں آ جائے جو کہ ان کے انٹرسٹ میں کام نہ کر کے بلکہ اپنے ملک کے مفادات میں کام کرے۔ تو یہ ان کو بالکل برداشت نہیں ہے۔ مجھ کو ڈر اس بات کا ہے کہ افغانستان سے لے کے، اور اگر آپ دیکھیں تو موراکو تک، بہت سی حکومتیں اسی وجہ سے فیل ہوتی چلی جا رہی ہیں، اور لگاتار یہ مصیبت پھیلتی چلی جا رہی ہے، چاہے وہ عراق۔
بہت شکریہ، بہت شکریہ قمر آغا صاحب، بہت شکریہ۔ جی بہت شکریہ شبیر رضوی صاحب، میں آپ سے پوچھنا چاہوں گا، کیا یہ سمجھا جائے کہ یہ سب کچھ جو ہو رہا ہے مصر میں، یہ امریکہ کی ماں پر اور سعودی عرب جیسے ملکوں کی ماں پر ہو رہا ہے؟
دیکھیں، اس میں کوئی یعنی کہ فکر کرنے کی ضرورت نہیں ہے۔ امریکہ اور امریکہ کے ساتھی، چاہے وہ خلیجی ممالک ہوں، اور اس کا لیڈر خلیجی ممالک کا سعودی رولنگ فیملی ہو، وہ یہ نہیں چاہتے کہ کہیں پر بھی اسلامک ممالک میں، مسلم ممالک میں ایک ڈیموکریٹک रेजीम आए, एक वो हुकूमत आए जिसको पब्लिक रजामंदी के साथ चाहे कि वो उनके रूलर्स बने। क्योंकि अगर ये लहर बहुत आगे बढ़ती है तो सऊदी रूलिंग फैमिली का भी तख्त खत्म होता हुआ दिखाई देता है। यकीनी तौर पर खलीजी ममालिक के वो रूलर्स जो ख़ानदानी बिना पर हुकूमत कर रहे हैं उनका भी तख्त ख़त्म होते हुए दिखाई देता है। मगर एक दूसरी जो फिक्र हमें करनी चाहिए कि वॉशिंगटन और उसके हामी ममालिक ब्रिटेन, फ्रांस और यूरोप के वो ममालिक जिन्होंने एक नया तरीका इख्तियार किया है कि डेमोक्रेटिकली इलेक्टेड लीडर्स को हटाने का, चाहे वो तहरीर स्क्वायर में उन्होंने डेमोन्स्ट्रेशन किए हों या अभी यूक्रेन में हम देखते रहे हैं कि यूरो मैदान में जिस तरह से उन्होंने डेमोन्स्ट्रेशन करवाए और एक इलेक्टेड लीडर को वहाँ से निकाला गया। तो एक ये नया तरीका इस्तेमाल कर रहे हैं वॉशिंगटन और यूरोपियन रूलर्स के डेमोक्रेटिक इलेक्टेड लीडर्स को हटाया जाए और वहाँ पर अनइलेक्टेड चाहे वो आर्मी के मेंबर्स हों या वो गुंडा पार्टी के लीडर्स हों जैसे यूक्रेन में, उनको हुक्मरान बना के वहाँ पर बिठा दिया जाए कि मुल्क में केओस हो, मुल्क में एनर्की हो और मुल्क आगे बढ़ ना सके।
बहुत शुक्रिया आपका, बहुत शुक्रिया शबीर अजीज साहब।
मालिक जो है गुर्बत में रहे।
बहुत शुक्रिया आपका, हम आपके शुक्रगुजार हैं, कमर आगा साहब के भी। जाफर अली खान साहब, मेरे पास 1.5 से 2 मिनट का वक्त बचा है। ये जो सैकड़ों की तादाद में सज़ाए मौत सुनाई गई है मिस्री अदालत की तरफ से, अल्मीनिया शहर की जो अदालत है, पूछना चाहूँगा कि ये दहशत और खौफ का माहौल पैदा करने के लिए है या सही मानों में, और अगर सही मानों में तो क्या इतनी बड़ी तादाद को वो इस तरह की सज़ा दे सकेंगे, यानी मौत की सज़ा और उम्र कैद की सज़ा?
इसमें तो जो इतनी मैस डेथ सेंटेंसेस है, जो कलेक्टिव पनिशमेंट है, उसमें तो ना कोई इलाकाई लॉ, ना कोई इंटरनेशनल लॉ, ना कोई जुडिशियल प्रोसेस प्रोसीजर्स को कोई फॉलो ही नहीं किया गया। यानी लोग जो है वो बाद एक दो दिन पहले जो है वो उनको अरेस्ट किया गया है और फिर जो है उन्हें अदालत के कटहरे में ला के जो है वो खड़ा करें। तो ये सब जो है वो पॉलिटिकली मोटिवेटेड है। और ये कि इलेक्शन से पहले ये जो डेथ सेंटेंसेज आ रहे हैं या ये जो सज़ाए मौत सुनाई दी जा रही है या उम्र कैद, ये कि लोगों के अंदर जो है वो एक थ्रेट और एक जो है आर्मी का जो दबदबा, एक दहशत फैलाई जाए और जिसमें जो है फिर कोई जो है जुरत ना कर सके कि वो प्रोटेस्ट में हिस्सा भी ले, और इस दहशत के अंदर जो है वो लोग जो है आर्मी के जो कैंडिडेट है 80 सी उसको जो है उसकी प्रेसिडेंसी को कबूल कर ले, और उसके बाद जो है जो एक जो समझे कि एक अकलियत की गवर्नमेंट या एक ख़ास इलीट्स की गवर्नमेंट जो कि 80 सी जो है वो सिर्फ मिलिट्री के इंटरेस्ट को वॉच करेगा, या ये है कि वो रीजन में जो इसराइली सिक्योरिटी है उसके लिए जो है वो अपना एजेंडा बनाएगा, या ये कि वेस्ट और वाशिंगटन के जो दिए हुए रूल्स हैं वो उनको फॉलो करता रहेगा।
बहुत शुक्रिया आपका। नाज़रीन, हम आपके शुक्रगुजार हैं और अपने मौजूद मेहमानों के, हमारे मेहमानों की गुफ्तगू आपने मुलाहजा फरमाई। बहरहाल इस वक्त मिस्र की सूरत हाल इंतहाई कशीदा और बहरानी है, सैकड़ों की तादाद में जिसमें इख़वान अल-मुस्लिमीन के मुर्शिद आम मोहम्मद बदी भी शामिल हैं, उनको मौत की सज़ा सुनाई जा चुकी। लेकिन ज़ाहिर है जैसा हमारे मेहमानों ने कहा कि ये सिर्फ दहशत और खौफ का माहौल बनाने के लिए ऐसा किया गया है, और अगरचे वो कुछ नहीं कर सकेंगे इसके बावजूद आलमी सतह पर मिस्री अदालत और मिस्री हुकाम की इस किस्म के इकदाम की मजम्मत की जा रही है। सेक्रेटरी जनरल अक़वाम मुत्तहिदा के बान की मून ने भी गहरी तशवीश का इजहार किया है, और ये बात वाज़ह हो जानी चाहिए उन गुरोहों, उन अनासिर, उन क़ुव्वतों पर जो मिस्र की मिलिट्री हुकूमत और वहाँ की अदालत की इस किस्म के फैसले की हमायत करें, चाहे वह सऊदी अरब हो चाहे अमरीका, कि वो अवामी गैज़ व गज़ब से नहीं बच सकेंगे। अगले प्रोग्राम के लिए मुझे अली बासी जी और दीगर साथियों को इजाज़त दीजिए। खुदा हाफिज़।